अनि आज चाहिँ हामी रोमीको पुस्तक 3 अध्यायमा पल्टौँ जहाँ हामी अध्ययन गर्दैछौँ। हामीले गएको हप्ता भन्दै थियौँ कि हामी चाहिँ दूधबाट हामी ठोस कुरामा जानुपर्छ। जहिले पनि दूध खाएर बस्ने बच्चा चाहिँ स्वस्थ हुँदैन। अनि अवश्य तपाईँहरू पनि आत्मिक रूपमा चाहिँ ठोस खानेकुरा खान सक्ने व्यक्तिहरू बन्न चाहनुहुन्छ होला कि कसो, कि मलाई त दुधै ठिक छ भन्नुहुन्छ कि दुधै मात्र दिइराख्नुहोस् हामीलाई, ठोस कुरा म चपाउनै सक्दिन भन्नुहुन्छ कि होइन मलाई पनि अब चाहिँ ठोस कुरातिर चाहिँ मेरो खानकी चाहिँ अब अलिकति खँदिलो बनाउँदै जान पाए हुन्थ्यो नि भन्ने छ तपाईँको। त्यसपछि अनि तपाईँले जे जे कुराहरू बुझ्नु भएको छ अहिलेसम्म, जे जे कुरा जान्नु भएको छ, त्यो चाहिँ तपाईँले पालन गरिरहनु भएको छ कि छैन, प्रश्न त्यो उठ्छ। किनभने जति सत्यता हामीलाई बताइएको छ त्यो सत्यताहरू चाहिँ हामीले चाहिँ आफ्नो जीवनमा लागू गर्न प्रभुमा भरोसा गर्दै, आफ्नो पुरानो मानिसहरूलाई क्रुसमा टाङ्गिएको ठान्दै र ख्रिस्टमा आफू नयाँ भएको छु र उहाँले बनाइदिनु भएको छ भन्ने जान्दै आफूलाई सुम्पनु पर्छ। सामर्थ्य उहाँको हो, हाम्रो आफ्नो बलले होइन। अनि त्यसैले त्यो प्रयासरत हुनुहुन्छ भने तपाईँ क्रमिक रूपमा चाहिँ ठोस खानेकुरा लिन सक्नुहुन्छ, नत्र तपाईँ सुन्नु मात्र हुन्छ, तपाईँले लिन सक्नुहुन्न। किनभने पहिला दूध पचाउनै राम्ररी बानी भइसकेपछि त्यसपछि हामीले चाहिँ मासु पनि पचाउन सक्छौँ, तरकारी आलु अनि भेन्डा रोटी गहुँ जौ है। त्यसैले हामी चाहिँ पातलो पन्यालो खोलेबाट चाहिँ हामी अलिक खनिलो खानेकुराहरू जान चाहन्छौँ, तर केही समय चाहिँ अझ पनि आधारभूत शिक्षाहरू तपाईँले ठोस गरी पक्रन सक्नु भएको होस् भनेर चाहिँ हामी रोमी 6-7-8 जान अगाडि चाहिँ 3-4-5 केही समय बिताउँदैछौँ। र अस्तिको हप्ता चाहिँ हामीले अध्ययन गर्यौं कसरी रोमी 1, 2 र 3 अध्यायको आधा भागले चाहिँ के सिकाउँछ कि सबै मानिस सारा संसार, चाहे यहुदी चाहे ग्रीक चाहे मूर्ति पूजक चाहे नैतिकवान मानिस चाहे जोसँग बाइबल छ भन्ने एउटा व्यक्ति, सबै नै दोषी छन्। सारा संसार परमेश्वरको सामु उनीहरूको मुख चुप रहोस् भनेर परमेश्वरको व्यवस्थाले चाहिँ सबैलाई दोषी ठहराएको छ। परमेश्वरको व्यवस्था भन्नाले उहाँको 10 आज्ञा पालन गर्न खोजेर हामी धर्मी ठहरिँदैनौँ। 10 आज्ञाले त हाम्रो दोष देखाउँछ। अनि त्यसैले पहिलो 3 अध्यायहरू चाहिँ सुसमाचार होइन, तर पहिलो 3 अध्याय चाहिँ दोष देखाउने समाचार हो। अनि त्यसैले पहिलो कुरा चाहिँ हाम्रो पाप महसुस गर्नुपर्छ, अनि त्यसपछि सुसमाचार शुरू हुन्छ। त्यसैले 3 अध्यायको 21 पदको त्यो दुईटा शब्द हामीले अध्ययन गरेका थियौँ। पहिलो दुईटा शब्द के छ? तर अब। अनि हामीले ठाउँ ठाउँमा हेर्यौँ जहाँ यो प्रयोग भएको छ, परमेश्वरको पवित्र आत्माले कति पटक चाहिँ पहिला चाहिँ अँध्यारो देखाउनुहुन्छ, तर अब भनेर अनि बल्ल उज्यालो देखाउनुहुन्छ। पहिला हाम्रो पाप देखाउनुहुन्छ होइन आमा, हाम्रो हृदयको पाप, हामी कति दुष्ट छौं उहाँले देखाउनुहुन्छ, हामी कति खराब छौं, कति अयोग्य छौं, कति नरक जाने योग्य छौं उहाँले अँध्यारो देखाएपछि तर अब मेरो खुसी खबर छ भन्नुहुन्छ। अनि त्यो ठाउँ ठाउँमा हेर्यौँ अनि यहाँ चाहिँ हामी अब अगाडि बढ्नेछौँ, तर अब हो, सबै दोषी छन्, धर्मी कोही छैन, सबैले पाप गरेका छन्, हामी परमेश्वर सामु नालायक छौं, तर अब त बिना व्यवस्था नै परमेश्वरको धार्मिकता प्रकट भएको छ। हामीलाई चाहिएको कुरा चाहिँ अब परमेश्वरले भन्नुहुन्छ, तर अब चाहिँ तिमीहरूको लागि यहाँ प्रकट गरेको छु, तर अब मेरो धार्मिकता म तिमीहरूलाई दिन चाहन्छु, तर अब चाहिँ तिमीहरूलाई चाहिएको धार्मिकता म कसरी दिन्छु। यहाँ लेखेको छ, हेर्नुहोस् यो शब्दलाई राम्रोसँग हेर्नुहोस्, तर अब त बिना व्यवस्था, सबैजनाले भन्नुहोस् यो शब्द, बिना व्यवस्था। बिना व्यवस्था के भनेको यो? सबभन्दा पहिला चाहिँ यो शब्द बिना भन्ने छ। बिना भनेको चाहिँ एकचोटि हिब्रू 4 अध्यायमा पल्टाउनुहोस् न, हिब्रू 4 अध्याय यो शब्दलाई विचार गर्नलाई। हिब्रू 4:15 पदमा चाहिँ हाम्रो प्रभु येशु ख्रिस्टको बारेमा यहाँ बताइएको छ। किनकि हाम्रा महापुजारी हाम्रा दुर्बलताहरूमा दुखी हुन नसक्ने हुनुहुन्न। प्रभु येशू एकदम दयालु हुनुहुन्छ। हाम्रो दुर्बलताहरू, हाम्रो कमजोरीहरूमा उहाँलाई पनि, उहाँको मन पनि हामीप्रति चाहिँ दयालु हुन्छ। हाम्रो दुर्बलताहरूप्रति उहाँ चाहिँ कठोर बन्नुहुन्न। हाम्रो दुर्बलताहरूप्रति चाहिँ उहाँ दुखित हुन सक्ने परमेश्वर हुनुहुन्छ। तर के हामी जस्तै उहाँ चाहिँ, उहाँ पनि पाप गर्नु चाहिँ झुकाव भएको कमजोर व्यक्ति हुनुहुन्छ भनेको त होइन, होइन। तर फरक हुनुहुन्छ उहाँ एकदमै। हामी दुर्बलताहरूप्रति, हामी हाम्रो समस्याहरूप्रति, हाम्रो खाँचोहरूप्रति, है, जस्तो कि यहाँ सरस्वती बहिनी को अवस्था छ र सबै मानिसहरूको अवस्था छ, होइन, यो देखेर परमेश्वर चाहिँ वास्तै नगर्ने परमेश्वर हुनुहुन्न। त्यसैले त हामी उहाँका आज प्रार्थनामा आउँदैछौँ। तर हामीहरू झैं उहाँ सबै कुरामा परीक्षित हुनुभयो। उहाँले सबै कष्ट र दुःखहरू यो संसारमा मानिसलाई आइपर्ने कुराहरू उहाँले अनुभव गर्नुभयो। तरै पनि फरक हुनुहुन्थ्यो, तरै पनि पाप रहित हुनुहुन्छ। देख्नुभयो यो शब्द, पाप रहित। यो रहित भन्ने शब्द त्यही बिना भन्ने शब्द हो। यसको पाप रहित मतलब उहाँमा कुनै पनि पाप थिएन। उहाँ पाप बिना हुनुहुन्थ्यो, बिना पाप भन्न खोजेको, पाप रहित। त्यसैले एकचोटि फर्केर जाउँ त हिब्रू के अरे रोमी तीन अध्यायमा। त्यसैले बिना व्यवस्था भनेको चाहिँ व्यवस्थाको एक छेउ पनि नभएको, व्यवस्थाबाट पुरै अलग भन्न खोजेको, व्यवस्थाबाट यो पूर्ण रूपले स्वतन्त्र, व्यवस्थासँग यसको कुनै सरोकारै छैन भन्न खोजेको। बिना व्यवस्था यसको कुनै सम्बन्ध नै छैन। के को कुरा गर्दैछ यहाँ चाहिँ? जुन धार्मिकता परमेश्वरले अब हामीलाई, खाँचो परेकाहरूलाई दिने उहाँले प्रबन्ध गर्नुभयो, त्यो धार्मिकता चाहिँ बिना व्यवस्था हो भन्नेछ। यो चाहिँ व्यवस्थाद्वारा होइन भन्नेछ। पूर्ण रूपमा हाम्रो कुनै पनि काम बिना, बिना व्यवस्था भनेको हामीले कुनै पनि एउटै आज्ञा पालन गरेर यो धार्मिकता पाउने होइन। यो चाहिँ बिना व्यवस्था, अर्थात यो चाहिँ व्यवस्थाले पाउने धार्मिकता नभइकन यो चाहिँ अनुग्रहले पाउने धार्मिकता हो। यो शब्द जुन धार्मिकता छ नि, यो चाहिँ चाबी शब्द हो। एक्चुअली तपाईँले ख्याल गर्नुहोस् है, मैले यो छवटा महत्वपूर्ण पदहरू यहाँ फेरि पढिदिन्छु। अनि अस्ति मैले तपाईँलाई बताएको थिएँ, एकजना व्यक्तिले भन्यो, यदि बाइबलको छवटा पद मात्र मैले राख्न पाउँछ, अरू सबै पद मबाट खोसिन्छ, ल रोज तिमीले छवटा पदहरू अब बाइबलबाट छवटा मात्रै रोज भन्यो भने चाहिँ म चाहिँ रोमी 3:21-26 रोज्ने थिएँ भनेको थियो। त्यसैले एकदम महत्वपूर्ण खण्ड यो हो। यहाँ चाहिँ सुसमाचारलाई व्याख्या गरिएको छ, यो विश्वासीहरूलाई बुझाइएको छ। विश्वासीहरूले सुसमाचार एकदम राम्रोसँग बुझ्नुपर्छ। यहाँ 21 पढ्छौँ अब, अनि एउटा शब्द चाहिँ कतिचोटि दोहोरिन्छ तपाईँले चाहिँ ख्याल गर्नुहोस्। यो धार्मिकता भन्ने शब्द चाहिँ तपाईँले औँलामा गर्न थाले हुन्छ है। 21 पढ्छु, तर अब त बिना व्यवस्था नै परमेश्वरको धार्मिकता प्रकट भएको छ, जसको गवाही व्यवस्था र भविष्यवक्ताहरूले दिन्छन्। अर्थात् परमेश्वरको धार्मिकता, औँला भाँच्दै हुनुहुन्छ, मेरो चाहिँ दुईचोटि भाँचिसके, यो येशू ख्रीष्टमाथिको विश्वासद्वारा विश्वास गर्ने सबैका लागि हो र सबैमाथि आउँछ, किनभने त्यहाँ कुनै भिन्नता छैन, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमा रहित हुन गएका छन् र उहाँको अनुग्रहद्वारा ख्रीष्ट येशूमा भएको छुटकाराको कारणले तिनीहरू सित्तैमा धर्मी ठहरिन्छन्। 3 भाँच्नुभयो होला 25 पद। उहाँलाई परमेश्वरले प्रायश्चित ठहराउनु भयो, जो उहाँको रगतमा गरिएको विश्वासद्वारा कार्यकारी हुन्छ, यो चाहिँ परमेश्वरको सहनशीलतामा पहिले गरिएका पापहरूका क्षमाका विषयमा आफ्नो धार्मिकता प्रकट गर्नका निम्ति हो। चार पुग्यो नि त मन्दमा गणनमा चाहिँ चार पुग्यो अब धार्मिकता, ध्यान दिनुहोस् है। 26 पद, यो चाहिँ आफू न्याय हुन र येशुमाथि विश्वास गर्नेलाई धर्मी ठहराउनेवाला हुनलाई, 5 भयो, वर्तमान समयमा आफ्नो धार्मिकता प्रकट गर्नका निम्ति हो। 6 चोटिमा तपाईँले कुनै पनि खण्डको विषय राम्रोसँग बुझ्नलाई चाहिँ धेरैचोटि पढ्नुपर्छ, अनि त्यसपछि ख्याल गर्नुपर्छ कुन शब्द धेरै दोहोरिरहेको छ, अनि प्रायः जसो परमेश्वरले राम्ररी संकेत दिनुहुन्छ उहाँ के को विषयमा कुरा गर्दै हुनुहुन्छ। त्यसैले यहाँ चाहिँ चाबी शब्द चाहिँ छ धार्मिकता। रोमीको सुसमाचारको पुस्तक करे चाबी पद हामीले रोमी 1:17 बेला बेला हेर्दछौँ, परमेश्वरको धार्मिकता प्रकट गरिएको छ भनेको छ सुसमाचारमा। सुसमाचारमा परमेश्वरले के देखाउँदै हुनुहुन्छ, आफ्नो धार्मिकता देखाउँदै हुनुहुन्छ। अनि त्यसैले यहाँसम्म चाहिँ हामी रोमीको पुस्तक पढ्दाखेरि चाहिँ बीचमा चाहिँ मानिसको अधर्म धेरै प्रकट गर्नुभयो, तर अब भनेर परमेश्वरले चाहिँ देखाउनुहुन्छ कि अब चाहिँ परमेश्वरको धार्मिकता प्रकट यसरी भएको छ। त्यसैले परमेश्वरले हामीलाई यो धार्मिकता कति चाहिएको छ देखाउनु भएपछि अब यो धार्मिकता हामीले कसरी पाउन सक्छौ बताउनु भएको छ। अनि सबभन्दा पहिला नै भन्नुहुन्छ यो पाउने चाहिँ बिना व्यवस्था हो, बुझ्नुहुन्छ, बिना व्यवस्था भनेको, व्यवस्था भनेको दश आज्ञा, बिना दश आज्ञा बिना व्यवस्था हो, बिना व्यवस्था। जसरी प्रभु येशू बिना पाप हुनुहुन्थ्यो, हामीले पाउने मुक्ति चाहिँ बिना व्यवस्था। अनि त्यसैले यो बिना व्यवस्था त्यसै केद्वारा, यो चाहिँ अनुग्रहद्वारा हो, अनुग्रहद्वारा। अब यो खण्डलाई हेर्दै जाउँ, यहाँ के लेखेको छ 21 पद, तर अब त बिना व्यवस्था नै परमेश्वरको धार्मिकता प्रकट भएको छ, जसको गवाही भनेको जसको बारेमा उहाँले भन्नुभएको छ रे, जसको गवाही, गवाही भनेको कुनै कुराको बारेमा केही कुरा भन्नु यस्तो हो भनेर, जसको गवाही अथवा यो परमेश्वरको धार्मिकता चाहिँ बिना व्यवस्था पाइन्छ भन्ने कुराको गवाही चाहिँ कहाँ पाइन्छ भनेछ, व्यवस्था र भविष्यवक्ताहरूले दिन्छन् भनेछ। फेरि यो शब्द व्यवस्था यहाँ चाहिँ अब व्यवस्था भनेको दशाज्ञा भने होइन, यहाँ व्यवस्था भनेको चाहिँ मूसाको 5 किताब भनेको, उत्पत्ति प्रस्थान लेवी गन्ती व्यवस्था, यो 5 किताबलाई चाहिँ व्यवस्थाको पुस्तकहरू पनि भनिन्छ। त्यसो भए यहाँ के भन्दैछ, बिना व्यवस्था अथवा बिना दश आज्ञा होइन, परमेश्वरको नियम पालन गर्न खोजेर होइन कि त्यस बिना नै परमेश्वरको धार्मिकता अर्थात् मुक्ति पाइन्छ भन्ने कुराको गवाही चाहिँ पहिलो चाहिँ कहाँ दिएको छ भनेछ, व्यवस्थामा दिएको छ भनेछ। त्यसो भए हेरौँ सबभन्दा पहिला उत्पत्ति 15 अध्यायमा, उत्पत्तिको 15 अध्यायमा पल्टाउनुहोस्, अनि यहाँ एउटा उदाहरण हेर्नेछौँ कसरी व्यवस्थाको पुस्तक, मूसाको पहिलो 5 पुस्तक मा चाहिँ परमेश्वरको धार्मिकता हामीले बिना व्यवस्था नै पाउँछौँ भन्ने कुराको उदाहरण। यहाँ चाहिँ अब्राहमको कुरा गरिएको छ, जसको सन्तान थिएन र परमेश्वरले उसलाई एक दिन भन्नुभयो, 1 यी कुराहरू पछि दर्शनमा परमप्रभुको यसो भन्ने वचन अब्राहमका आयो, हे अब्राहम नडराओ, तिम्रो ढाल र तिम्रो अत्यन्त महान इनाम म नै हुँ। अनि अब्राहमले चाहिँ परमेश्वरसँग कुरा गर्न थाल्यो र परमेश्वरलाई चाहिँ आफ्नो समस्या पनि बतायो, मेरो त सन्तान छैन है। अनि परमेश्वरले भन्नुभयो, यसो बाहिर निस्केर रातिको आकाशतिर माथि हेर, अनि ताराहरू चाहिँ झलमल्ल लागिरहेका थिए, तपाईँले यी ताराहरू हेरे जस्तै अब्राहमले पनि यी ताराहरू हेर्यो। अनि परमेश्वरले भन्यो, अब्राहम तिम्रो सन्तानहरू चाहिँ आकाशको ताराहरू जत्तिकै हुनेछ। अब्राहम यहाँ वृद्ध भइसक्यो, श्रीमती पनि बुढी भइसकी, सन्तान एउटै छैन, तर परमेश्वरले भन्नुभयो तिम्रो सन्तान चाहिँ थुप्रै हुनेछन्। अब्राहमले परमेश्वरको यो कुरालाई चाहिँ विश्वास गरे। तपाईँले विश्वास गर्नुहुन्थ्यो? यसै हेर्दा असम्भव कुरा परमेश्वरले चाहिँ सम्भव हुनेछ भनिदिनु भयो। अनि परमेश्वरले भन्नुभयो, अनि अब्राहमले चाहिँ भन्यो, तपाईँले भन्नुभएको हो भने त्यो सत्य हुनैपर्छ भनेर विश्वास गरे। अनि अब्राहमले यो विश्वास गरेकोले परमेश्वरले उसलाई भन्नुभयो, आजदेखि म तिमीलाई चाहिँ धर्मी ठहराउँछु, तिम्रो विश्वास चाहे तिम्रो धार्मिकताको निम्ति म गर्नेछु, किनभने तिमीले विश्वास गरे मलाई, मलाई चाहिँ तिमीले अविश्वास गरेनौ, तिमीले विश्वास गर्यौ। तपाईँले मैले गर्नुपर्ने के हो? परमेश्वरले भनेको कुरा विश्वास गर्ने। परमेश्वर झुट बोल्नुहुन्छ र? अब्राहमले भने तपाईँ त झुट बोल्दैन। अनि अब्राहम चाहिँ विश्वासैद्वारा धर्मी ठहरियो भनेको छ। हेर्नुहोस् पाँच पद, अनि उहाँले उनलाई बाहिर ल्याएर भन्नुभयो, अब आकाशतिर हेर र तिमीले ती ताराहरू गन्न सक्छौ भने तिनलाई गन्ती गर। अनि उहाँले उनलाई भन्नुभयो, तिम्रो वंश यस्तै हुनेछ। छ पद, अनि उनले भनेको अब्राहमले परम प्रभुमाथि विश्वास गरे। अनि उनले यो कुरा उनका निम्ति भनेको परमेश्वरले अब्राहमका निम्ति धार्मिकता ठहर्याउनु भयो। देख्नुभयो, यहाँ चाहिँ व्यवस्थाले नै गवाही दिइरहेको छ कि बिना व्यवस्था अब्राहमले धार्मिकता पाएन। रोमी 3:21 भनेको कुराको चाहिँ उदाहरण यहाँ एउटा पाएँ। अर्को पनि हेरौँ, उत्पत्ति 7 अध्यायमा जाउँ। उत्पत्ति 7, बुझ्नुहुन्छ? बिना व्यवस्था अब्राहमले के गर्यो? है, अब्राहमले खालि विश्वास गर्यो के? अब्राहमले यसो भन्यो, ओहो, ताराहरू जत्तिकै संख्यामा चाहिँ मेरो सन्तान हुनलाई त परमेश्वर मैले त है केही न केही दुःख गर्नुपर्छ होला तपाईँको लागि, केही मैले तपाईँको लागि चाहिँ कष्ट गर्नुपर्छ होला। उसले केही पनि गर्नु परेन, उसले केवल परमेश्वरले भनेको कुरा विश्वास गर्नु पर्यो। तपाईँले गर्नुभएको छ? परमेश्वरलाई विश्वास गरेकोले ऊ धर्मी ठहरियो। कति हाम्रो हृदयमा चाहनुभएको? नुह पनि अर्को एउटा यस्तै व्यक्ति थियो। नुह, हेर्नुहोस् न, नुहको बारेमा चाहिँ पढ्छौँ। एक पदमा, उत्पत्ति 7:1, अनि परमप्रभुले नुहलाई भन्नुभयो, तिमी र तिम्रो सारा घरना जहाजभित्र आओ। त्यो ठुलो जहाज केबाट बच्नलाई? जल प्रलयबाट बच्नलाई। जहाजभित्र आओ भनेर परमेश्वरले भन्नुभयो उसलाई, किनभने यस पुस्तामा मैले आफ्नो दृष्टिमा तिमीलाई मात्र के देखेको छु? निदानु भइदिए, किनभने यस पुस्तामा मैले आफ्नो दृष्टिमा तिमीलाई मात्र के देखेको छु? धर्मी देखेको छु। अब अब्राहम त विश्वास गर्यो है, आकाशको तारा हेरेर गर्न सक्छु भने गर्न, यस्तै हुनेछन्। अब्राहमले विश्वास गर्यो, परमेश्वरले मेरो सन्तान वृद्धि गरिदिनुहुनेछ, अनि ऊ धर्मी ठहरियो। नुहलाई चाहिँ म तिमीलाई धर्मी देखेको छु भन्नुभएको छ, ऊ चाहिँ कसरी धर्मी ठहरियो? यसको जवाब चाहिँ हिब्रू 11 छ, पल्टाउनुहोस्, हिब्रू 11। सारा पृथ्वीमा एकजना नुहलाई परमेश्वरले कसरी धर्मी देख्नुभयो, जबकि मानिस आफै त धर्मी छैन। अब्राहम आफै धर्मी थिएन, तर उसको विश्वास उसको लागि धर्मीता गनियो। अनि नुहको लागि चाहिँ के कसरी भयो? हिब्रू 11:7 पदमा यहाँ बताइएको छ, हिब्रू 11:7 पद यहाँ लेखेको छ, विश्वासैद्वारा नुहले, ए यहाँ पनि अब जवाफ आउँदैछ, नुहले पनि के गरेको रहेछ? विश्वास गरेको रहेछ। अनि उसले विश्वास गरेको प्रमाण चाहिँ के रहेछ? यहाँ पढ्न थाल्छौँ, विश्वासद्वारा नुहले त्यस बेलासम्म नदेखिएका कुराहरूको विषयमा परमेश्वरद्वारा चेतावनी पाई डराएर आफ्नो परिवारको उद्धारका निम्ति एउटा जहाज तयार पारे। नुहले देखेकै थिएन जल प्रलय भन्ने, उसले देखा थिएन, तर उसले चाहिँ परमेश्वरको खबर र चेतावनी, जल प्रलय आउनेछ, पानीले संसार नाश हुनेछ भन्ने यो खबरलाई चाहिँ उसले डराएर यो विश्वास गरे र उसले चाहिँ जहाज तयार गरे। यसद्वारा भनेपछि यो उसको विश्वासद्वारा उनले संसारलाई दोषी ठहराए र अब सुन्नुहोस् त यो शब्दहरू, विश्वासैद्वारा हुने के को हकवाला भने धार्मिकता, विश्वासैद्वारा हुने धार्मिकताका हकवाला भने देख्नुभयो, व्यवस्थाले गवाही दिएको थियो, बिना व्यवस्था नै परमेश्वरको धार्मिकता एउटा व्यक्तिले पाउन सक्छ। कसरी? व्यवस्थाद्वारा होइन तर विश्वासद्वारा, परमेश्वरलाई विश्वास गरेर। रोमी तिनमा फेरि पल्ट रोमी तिनको 21 हामी अध्ययन गर्दैछौ अनि यहाँ तर अब त बिना व्यवस्था नै परमेश्वरको धार्मिकता प्रकट भएको छ जसको गवाही व्यवस्था ले दिन्छन् भन्ने कुरा अलिकति अध्ययन गर्यौं। तर अर्को कुरा केले पनि यसको गवाही दिन्छ भनेको छ, व्यवस्थाले मात्र होइन तर केले पनि, तिनको 21 हेर्नुहोस् त हजुर के लेखेको छ, भविष्य वक्ताहरूले पनि यसको गवाही दिन्छ अरे। के भनेको यो, कहाँ गवाही दिएछ भविष्य वक्ताहरूले? भविष्य वक्ताहरू भने त अगमवाणीका पुस्तकहरू पुरानो नियमका। त्यसो भए हेरौँ यसैया 53 जाउँ एउटा उदाहरणको लागि, यसैया 53 यसैया 53 चाहिँ प्रभु येशु ख्रीष्टको क्रुसको बलिदानको भविष्यवाणी हो। त्यो घटना हुनुभन्दा 700 अगाडि नै अगमवाणीको आत्माद्वारा यसैयाले लेखे र 11 चाहिँ हामी पढ्छौ, उहाँले भनेको परमेश्वर पिताले उसको प्राणको व्यथा भनेको प्रभु येशु ख्रीष्टको प्राणको कष्ट देख्नुहुनेछ, पिताले आफ्नो पुत्रको दुःख देख्नुहुनेछ क्रुसमा। कसलाई एकदम चासो थियो येशु ख्रीष्ट क्रुसमा मर्नुहुँदा? परमेश्वर पितालाई। संसार लाई वास्ता थिएन, संसारले बुझेको पनि थिएन, तर पिताले चाहिँ आफ्नो प्रिय पुत्र क्रुसमा संसारको पापहरू बोकेर उहाँको प्राणको व्यथामा उहाँ छटपटाइरहनु हुँदाखेरि देख्ने चाहिँ पिता हुनुहुन्थ्यो र पिता चाहिँ सन्तुष्ट हुनुभयो भने पिता चाहिँ यसमा सन्तोष गर्नुभयो कि उहाँले चाहिँ संसारको हटाउन खोज्नु भएको पापहरू चाहिँ एकजना आफ्नै पुत्रले चाहिँ हटाउने काम सफलतापूर्वक गर्नुभएको छ आफ्नै बलिदानद्वारा। उहाँले उसको प्राणको व्यथा देख्नुहुनेछ र सन्तुष्ट हुनुहुनेछ। अब चाहिँ परमेश्वर पिताले चाहिँ आफ्नो पुत्रको बारेमा यसरी भन्नुहुन्छ, मेरो धर्मी दासले, पिताले आफ्नो पुत्रको बारेमा भन्नुहुन्छ, मेरो कस्तो दासले रे, धर्मी रे, है येशु ख्रीष्ट धर्मी दास, आफ्नो ज्ञानद्वारा धेरैलाई के ठहराउनेछ, धर्मी ठहराउनेछ। बिना व्यवस्था धर्मी ठहराउने चाहिँ मेरो पुत्र हो भनेर उहीले नै परमेश्वरले बताउनु भएको थियो, अगमवाणीमा गवाही दिनुभएको थियो, मेरो धर्मी दासले आफ्नो ज्ञानद्वारा धेरैलाई धर्मी ठहराउनेछ। कसरी? किनकि उसैले अथवा प्रभु येशूले नै उनीहरूका अधर्महरू बोक्नेछ। देख्नुभयो है, बिना व्यवस्था परमेश्वरको धार्मिकताको गवाही चाहिँ परमेश्वरले व्यवस्था र भविष्यवक्ताहरूमा चाहिँ दिनुभएको थियो। अब रोमी 3 अध्याय अझै एउटा हेरौँ है, यर्मियामा पनि जाउँ एकचोटि, बिच बाटोमा रोकौँ, ब्रेक लगाऊँ। यर्मिया 23 अध्यायमा अर्को अगमवक्ताद्वारा दिएको गवाहीलाई पनि हामी विचार गरौँ। यसैयाले गवाही दियो है, बिना व्यवस्था
एकजना पाप रहित व्यक्तिले पापहरू बोकेर हामीले धार्मिकता पाउन सक्ने कुराको गवाही. र यर्मिया 23 चाहिँ हजारको कुरा पाँच पदमा के अरे छ पदमा यर्मिया 23 छ पद है सुन्दै हुनुहुन्छ बुझ्नलाई प्रभुसँग सहायता माग्दै हुनुहुन्छ है तपाईँलाई प्रभुले नै सहायता गर्नुपर्छ अनि तपाईँ उहाँमा भर पर्नुपर्छ यी कुराहरू बुझ्नलाई अनि त्यसैले एकदम मन लगाउनुहोस् छ पद उहाँका दिनहरूमा यो चाहिँ हाम्रो प्रभु येशूको भविष्यको हजार वर्षको राज्यको भविष्यवाणी हो यहाँ उहाँका दिनहरूले अहिले त मान्छेको दिन हो मान्छेको राज्य हो परमेश्वरको राज्य आउन बाँकी छ उहाँका दिनहरूमा यहुदा बचाइनेछ इजरायलले समेत विश्वास गर्नेछ त्यो बेलामा र इजरायल सुरक्षा साथ बस्नेछ अनि यो उहाँको नाम हो प्रभु येशू ख्रिस्टको नाम कस्तो हो यहाँ बताएको छ जुन नामले उहाँ कहलाइनुहुनेछ उहाँलाई कुन नामले चाहिँ उहाँलाई कहलाइनेछ यहाँ छ परम प्रभु हाम्रो धार्मिकता है परम प्रभु हाम्रो धार्मिकता रे कस्तो सुन्दर नाम छ प्रभु येशूको एउटा विश्वासीले भन्न सक्छ मेरो आफ्नो धार्मिकता छैन तर येशु ख्रिस्ट नै मेरो धार्मिकता हुनुहुन्छ मेरो आफ्नै धार्मिकता चाहिँ घिनलाग्दो छ फोहोर झुत्रा झैँ छ तर येशु ख्रिस्ट नै मेरो धार्मिकताको पोसाक हुनुभएको छ परमप्रभु हाम्रो धार्मिकता ल हामी फर्केर जाउँ अब चाहिँ रोमी 3 अध्यायमा अब 21 पद हामीले अध्ययन गर्यौं अलिकति 22 पदमा अर्थात परमेश्वरको धार्मिकता फेरि जोड दिएको छ यो येशु ख्रिस्ट माथिको विश्वासद्वारा बनिएको छ अब यो भाग बुझ्न केही गाह्रो छैन होला तपाईँलाई यो परमेश्वरको धार्मिकता जो अब्राहमले पाए जो नोहले पाए यो परमेश्वरको धार्मिकता जो बिना व्यवस्था हो यो कसरी पाइन्छ त यहाँ लेखेको छ येशु ख्रिस्ट माथिको केद्वारा विश्वासद्वारा प्रभु येशु ख्रिस्टमा विश्वास गर्नुहोस् तपाईँले मुक्ति अथवा धार्मिकता पाउनुहुन्छ तपाईँले गर्नुपर्ने त्यति हो आफू अधर्मी छु भनेर मानिलिनुहोस् र प्रभु येशु कहाँ आउनुहोस् र केही दिन नखोज्नुहोस् है केही दिएर पाउला कि भनेर तपाईँले प्रयास नगर्नुहोस् यो बिना व्यवस्था हो बिना काम हो बिना प्रयास हो यो चाहिँ येशु ख्रिस्टमाथिको विश्वासद्वारा हो यो येशु ख्रिस्टमाथिको विश्वासद्वारा विश्वास गर्ने सबैका लागि हो त्यसैले यो कोठामा हुने कोही पनि यो परमेश्वरको धार्मिकता बिना बसिरहनु पर्दैन सानो नानीहरूदेखि लिएर ठुलाहरू तपाईँ एक एकको लागि लेखेको छ यो चाहिँ यो परमेश्वरको धार्मिकता चाहिँ कस कसको लागि परमेश्वरले दिनुहुन्छ विश्वास गर्ने सबैका लागि हो त्यसैले तपाईँसँग यो परमेश्वरको धार्मिकता र मुक्ति छैन भने यसको कारण यसको दोष यसको समस्या चाहिँ तपाईँले गर्दा हो तपाईँले नलिएर हो तपाईँले विश्वास नगरेर हो तपाईँले चाहिँ किन्न खोजेर हो कमाउन खोजेर हो तपाईँ चाहिँ बिना व्यवस्था भन्ने कुरा चाहिँ अस्वीकार गर्दै तपाईँ आफ्नै कुनै चिज परमेश्वरलाई दिएर तपाईँले यो चाहिँ लिन खोजे चाहिँ यो किन्न खोजे जस्तो अनि किनेर चाहिँ पाइँदैन यो चाहिँ विश्वासद्वारा मात्र पाइन्छ यो येशु ख्रिस्टमाथिको विश्वासद्वारा विश्वास गर्ने सबैका लागि हो र सबैमाथि आउँछ किनभने त्यहाँ कुनै भिन्नता छैन किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमा रहित हुन गएका छन् सबैका लागि हो अब तीन तीनचोटि भनिसक्यो भयो परमेश्वरले सबैका लागि हो सबैमाथि आउँछ किनकि सबैले पाप गरेका छन् सबैलाई खाँचो छ भन्ने हुनुहुन्छ अब सबैको लागि यो शब्दलाई एकचोटि विचार गर के यसको मतलब चाहिँ सबै संसारका सबै मानिसहरू चाहिँ स्वर्ग जान्छन् भन्ने हो? कोही कोहीले त्यस्तो सिकाउँछन् है, सबै स्वर्ग जान्छन् एक दिन त, नरक त कोही पनि जाँदैन भन्ने पनि सिकाउँछन् कोही कोही। के बाइबलले यस्तो सिकाउँछ त? होइन, सबैको लागि चाहिँ प्रदान गरिएको छ लिऊ भनेर, तर ज जसले विश्वासद्वारा लिन्छन् उनीहरूको लागि मात्रै हो। यो कुरा कहाँ बताइएको छ? धेरै ठाउँमा। एउटा उदाहरण हेर्नेछौँ, पहिलो तिमोथी 4:10, पहिलो तिमोथी 4:10। यो शिक्षा जुन हामीले यहाँ पढ्न लागेछौँ है, यो पदमा, यसमा दुईटा कुरा लेखेको छ। एउटा चाहिँ के, मुक्ति चाहिँ सबैको लागि दिन चाहनुहुन्छ, तर दोस्रो के, विश्वास गर्नेहरूले मात्र यो पाउँछन्। पहिलो तिमोथी 4:10 लेखिएको छ, किनकि यसैका लागि हामी परिश्रम गर्दछौ र निन्दा सहँदछौ। पावलले भन्दैछ, हामी के को लागि प्रचार गर्ने काममा दुःख भोग्दै हामी हिँडिरहेकौ? यसैको लागि हो। के को लागि हो? यहाँ भन्छ, किनभने हामी जिउँदो परमेश्वरमाथि भरोसा गर्दछौ, जो सबै मानिसहरूका मुक्तिदाता हुनुहुन्छ। अब त्यति मात्र पढ्दाखेरि त सबै मानिसहरूलाई बचाउनुहुन्छ जस्तो सुनिन्छ, यहाँ त सबै मानिसहरूका मुक्तिदाता हुनुहुन्छ भने चाहिँ, तर पद त्यहीँ टुङ्गिँदैन। यहाँ लेखेको छ, जो सबै मानिसहरूका मुक्तिदाता हुनुहुन्छ, विशेष गरी विश्वास गर्नेहरूका भनेको छ। भन्न खोजेको के हो? भन्न खोजेको कुरा स्पष्ट छ, मुक्ति चाहिँ सबैको लागि उहाँले प्रदान गर्नुभएको छ, तर विश्वास गर्नेहरूले मात्र यो मुक्तिको अनुभव गर्दछन्। पहिलो तिमोथी 4:10। अब रोमी 3 फर्केर जाउँ, हाम्रो थोरै समय बाँकी छ। अब एकदम महत्वपूर्ण एउटा सत्यतामा आइपुगेको छ, जुन चाहिँ मानिसहरूलाई घरिघरि सुन्न खाँचो छ। अनि एकचोटि तपाईँले के ख्याल गर्नुहुन्छ भने, यो रोमी 3:22-23 पदहरू चाहिँ यसलाई चाहिँ यो परकाष्ठ भनिन्छ यसलाई। यसको मतलब चाहिँ 21 पदबाट विचार वास्तवमा 24 पदमा जोडिएको छ, 22 र 23 पद चाहिँ नपढेर एकैचोटि त्यसलाई नागेर गयो भने पनि विचार चाहिँ सरर अगाडि बढ्छ। अनि यो बीच चाहिँ केही थपेको हो, परमेश्वरले नै एकछिन यसको कुरा पनि गरौँ है भन्ने भन्दै चाहिँ भन्दै हुनुहुन्छ। मूल कुरा चाहिँ परमेश्वरको धार्मिकता बिना व्यवस्था विश्वासद्वारा पाइन्छ भन्ने कुरा गर्दै हुनुहुन्छ, तर बीचमा चाहिँ सबैको लागि हो, सबैले यो पाउन सक्छन्, किनभने सबैले पाप गरेछन् भन्ने कुरा पनि उहाँले चाहिँ थप्नु भएको छ। त्यसैले त्यो थपिएको कुरा जुन 23 पद हो त्यसमा चाहिँ एकचोटि ध्यान दिनेछौँ। त्यहाँ लेखेको छ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमा रहित हुन गएका छन्। सबै मानिसहरू एउटै ढुङ्गामा छन् भनेको छ, संसारको सबै मानिसहरू, तपाईँको गाउँको सबैजना, हाम्रो देशको सबैजना, संसार डल्लै, चाहे राजा होस् प्रधानमन्त्री होस्, सड़कमा एउटा सामान्य कुचो लाउने व्यक्ति होस्, सबैजना एउटै ढुङ्गामा छन्। अनि त्यो ढुङ्गा चाहिँ डुब्दैछ, तर परमेश्वरले आफ्नो महान कृपामा चाहिँ बाँच्ने उपाय निकाल्नु भएको छ। अनि यदि उहाँले त्यो उपाय नगर्नु भएको भए उनीहरू सबै डुब्ने थिए, हामी सबै डुब्ने थियौँ। यो शब्द सबै जुन भनेको छ, यो भनेको त्यही नै हो, सबै, यो सन्दर्भले नै त्यही देखाउँछ, सबैले पाप गरेको छ। अपवाद कोही छ? एकजना छ, त्यो चाहिँ यीशु ख्रीष्ट, उहाँले मात्रै पाप गर्नु, अनि त्यो चाहिँ महत्वपूर्ण कुरा शिक्षा। उहाँ धर्मी भएर पनि अधर्मीहरूको लागि उहाँले चाहिँ दुःख भोग्नु भयो भनेर बाइबलले घरिघरि बताउँछ, पत्रुसले बताउँछ, युहन्नाले बताउँछ, पावलले बताउँछ, अस्तिको शनिबार पनि हामीले अध्ययन गर्यौँ, प्रभु येशु स्वयंले पनि यो भन्नुभएको छ। अन्त मलाई थाहा छ दुष्ट आत्माहरूले पनि यो कुरा स्वीकार गरेको छ. एकचोटि लुका चार अध्यायमा छ, दुष्ट आत्माहरू थरथर हुन्छन् प्रभु येशूको सामु, हामीभन्दा शक्तिशाली छन्, हामी उनीहरूसँग कुस्ती गर्न सक्दैनौ, है, तर प्रभु येशूलाई देखेपछि उनीहरू चाहिँ फर्कमान हुन्छन्. लुका चार अध्याय 33 पदमा हामी पढ्नेछौँ, यो घटना सुन्नुहोस्, लुका चारको 31मा सरी. उहाँ तल गालिलको कपर्नहुम भन्ने एउटा शहरमा आउनुभयो र विश्राम दिनहरूमा तिनीहरूलाई शिक्षा दिनुभयो, अनि तिनीहरू उहाँको शिक्षामा छक्क परे किनकि उहाँको वचन अधिकारसितको थियो. 33 पद. अनि त्यस सभाघरमा अशुद्ध दुष्ट आत्मा लागेको एउटा मानिस थियो र त्यो यसो भन्दै चर्को स्वरले करायो, त्यो दुष्ट आत्मा करायो ठूलो स्वरले के भनेर. 34 पद. प्रभु येशूलाई भन्छ हामीलाई छोडिदिनुहोस् भनेर कराउँछ त्यो भूत आत्मा, त्यो दुष्ट आत्मा. हे नासरतका येशू, प्रभु येशूलाई नै भन्दैछ, हामीलाई छोडिदिनुहोस्, तपाईँसँग हाम्रो के काम छ र के तपाईँ हामीलाई नष्ट पार्न आउनुभएको हो? म तपाईँलाई चिन्छु, तपाईँ को हुनुहुन्छ? परमेश्वरका पवित्र जन. परमेश्वरका कस्तो जन रे प्रभु येशू चाहिँ? पवित्र. दुष्ट आत्माले थाहा छ प्रभु येशू पाप रहित हुनुहुन्छ भनेर, परमेश्वरको पवित्र जन. प्रभु येशूले चाहिँ उसलाई के गर्नु? 35 पद. अनि येशूले यसो भन्दै त्यसलाई हकार्नु भयो, चुप लाग र त्यसबाट निस्कि. प्रभु येशूको सारा अधिकार छ सबै दुष्ट आत्माहरूमाथि, सबै स्वर्गदूतहरूमाथि. अनि दुष्ट आत्माले त्यसलाई बिचैमा पछार्यो र त्यसलाई कुनै चोट नपारिकन त्यसबाट निस्क्यो. अनि तिनीहरू सबै छक्क परे र आपसमा यसो भन्दै कुरा गरे, यो कस्तो वचन हो? किनकि अधिकार र सामर्थ्य सहित यहाँले दुष्ट आत्माहरूलाई आज्ञा गर्नुहुन्छ र ती निस्कन्छन्. त्यसले जब हामी प्रार्थनामा जुट्छौँ अहिले एकछिनपछि सरस्वतीको लागि, हामी चाहिँ प्रभुलाई बिन्ती गर्छौँ, प्रभु तपाईँले नै त्यो दुष्ट आत्मालाई तपाईँले नै निकालिदिनुहोस्, तपाईँले नै हप्काउनु, किनभने तपाईँको अधिकार छ. अनि हामीलाई चाहिँ प्रार्थना गर्न हामीलाई खुल्ला ढोका दिनुभएको छ, खाँचो परे आऊ म कहाँ भन्नुभएको छ, है, सबै थोक मेरो हातमा छ, मेरो नाममा मेरो महिमाको लागि तिमीले कुनै कुरा माग्यो भने म त्यो गरिदिन्छु भन्नुभएको छ. अनि यो आत्मिक लडाइँ हो, अनि अदृश्य शक्तिहरू हुन् दुष्ट आत्माहरू, उनीहरू एकदम छली हुन्छन् अनि हामीले केही गर्न सक्दैनौँ उनीहरूको विरुद्ध. त्यसैले हामी नम्र भइकन आउन चाहन्छौँ. परमेश्वरले चाहिँ आफ्नो सामर्थ्य यहाँ प्रकट गर्नुभयो, त्यसैले दुष्ट आत्माले पनि प्रभु येशू पवित्र हुनुहुन्छ भनेर गवाही थियो. एकचोटि योहन्ना 8मा जाउँ त, प्रभु येशू स्वयंले आफ्नो विषयमा म पाप रहित छु पनि भन्नुभयो. योहन्ना 8 अध्यायमा, योहन्ना 8 46 पदमा, योहन्ना 8 46 पदमा उहाँका शत्रुहरू फरिसीहरूलाई यसरी प्रश्न गर्नुभयो. योहन्ना 8:46, तिमीहरू मध्ये कसले मलाई पापको विषयमा दोषी ठहराउँछ? तिमीहरूमध्ये कसले मलाई चाहिँ, मैले कुनै एउटा पाप गरेको देखाइदियो त सक्छ भने? प्रभु येशूले त्यस्तो भन्नुभयो अनि उनीहरूले एउटा पनि देखाउन सकेन, जब कि उनीहरू यति प्रयास गर्दै थिए, पिच्छा गरेको गरे, उनीहरूको जासुसहरू पठाएछ, अनेकौं शब्दहरूमा उहाँलाई फसाउन खोजेछ, तर एकचोटि पनि नसक्नु चाहिँ यो गवाही हो कि येशू ख्रीष्ट पाप रहित हुनुहुन्थ्यो. अनि प्रभु येशूले यसरी पनि भन्नुभयो 29 पदमा हेर्नुहोस् त, यही अध्यायमा, अनि जसले मलाई पठाउनुभयो उहाँ मसँग हुनुहुन्छ, पिताले मलाई एक्लो छोड्नु भएको छैन, किनकि उहाँलाई खुसी पार्ने कुराहरू म कहिले काहीँ गर्दछु भन्नुभयो. के भन्नु, सधैँ गर्दछु भनेपछि कहिले पनि मैले पाप गरेको छैन. पितालाई खुसी पार्ने कुराहरू म सधैँ गर्दछु. येशू ख्रीष्ट आफैले दावी गर्नुभयो, हामीले त त्यस्तो गर्न सक्दैन दावी. प्रभु येशू चाहिँ अपवाद हुनुहुन्छ. जब सबैले पाप गरेका छन् भन्ने हामी पढ्छौँ, एकजना बाहेक भनेको त्यो चाहिँ ख्रीष्ट येशू बाहेक, ल फर्केर जाऊ त रोमी तिनमा अब एउटा शब्द मात्र हेर्न हामीलाई समय छ त्यो चाहिँ एकदम महत्वपूर्ण शब्द छ रोमी तिनको २३मा किनकि सबैले के गरेका छन् रे पाप गरेका छन् है सुन्दै हुनुहुन्छ है सबैले के गरेका छन् सबैले पाप गरेका छन् त्यसैले तपाईँले आफूलाई पनि सोच्नुहोस् म पनि एउटा पापी हुँ तर के हो यो पाप भनेको यो शब्दको माने के हो यो चाहिँ हामी हेर्न चाहन्छौँ बाइबलमा यो पाप भनेर यसरी अनुवाद गरेको शब्दको माने चाहिँ हो निशाना चुक्नु भनेको निशाना चुक्नु मतलब चाहिँ कुनै एउटा निशाना छ अथवा मानदण्ड छ त्यहाँसम्म नपुग्नु भन्न खोजेको जस्तो कि भलिबल खेल्ने एउटा आयोजना गरियो अरे यहाँ सबै युवाहरू मिलेर अनि गाउँघरमा अनि के भन्यो अरे भने भलिबल खेल्नलाई चाहिँ कम्तीमा 5 फिट 6 इन्च हुनुपर्छ म त फेल हुन्छु म त 5 फिट 4 इन्ची मात्र हो जो जो 5 फिट 6 इन्ची अथवा त्योभन्दा उभो छन् उनीहरू चाहिँ भलिबलमा खेल्न पाउने हुन्छ तर त्योभन्दा मुनि चाहिँ उनीहरूको निशाना चुकेकोले 5 फिट 6 इन्ची नपुगेकोले उनीहरू चाहिँ खेल्न पाउनु सक्दैन त्यसैले यो शब्द जुन छ यो एउटा चाखलाग्दो तरिकाले प्रयोग पनि भएको छ न्यायकर्ताको पुस्तकमा एकचोटि जाउँ त 20 अध्याय न्यायकर्ता 20 अध्याय 16 पदमा हेर्न लागिरहेछ यहाँ चाहिँ यहाँ लडाईँको समय थियो होइन अनि न्यायकर्ता 20:16 चाहिँ 700 जना एकदम विशेष लडाकुहरूको विषयमा यहाँ बयान गरेछ 700 जना कसरी विशेष थिए यहाँ 16 पदमा बयान छ ती सब मानिसहरू मध्ये 700 जना देब्रे हात चलाउने चुनिएका मानिसहरू थिए तर अझ हाम्रो शब्द चाहिँ यहाँ तल आउँछ ती सबैले निशानालाई देख्नुभयो है निशानालाई एउटा केश भर नबिराई घुयत्रोले ढुङ्गा हान्न सक्थे त्यो त अति नै राम्रो पर चाहिँ है एउटा कपाल चाहिँ कसरी हो त्यहाँ झुन्ड्याएछ ल हिर्काउ भन्दाखेरि चाहिँ यसरी स्वाट हिर्काउँदाखेरि चाहिँ त्यो कपाललाई नै लाग्ने गरिकन त्यो केशलाई लाग्ने गरिकन चाहिँ निशाना नचुकाइकन हिर्काउन सक्दो रहेछ अनि यो नबिराई भनेको छ नि नबिराइकन त्यो शब्द चाहिँ यो बिराउनु भनेको चाहिँ पाप भन्ने शब्द यही नै हो हिब्रूमा बिराउनु भनेको चाहिँ निशाना बिराउनु भनेको चाहिँ पाप गर्नु निशाना नबिराउनु भनेको चाहिँ पाप नगर्नु भनेको एउटा पापी चाहिँ को हो एउटा पापी त्यो हो जसले चाहिँ निशाना चुकाएको छ निशाना उसले बिराएको छ कुन चाहिँ निशाना बिराएको छ एउटा पापीले परमेश्वरको निशाना बिराएको छ उसले चाहिँ तपाईँ र मैले चाहिँ परमेश्वरको निशाना कसरी बिरायौँ कहाँ बिरायौँ परमेश्वरको निशाना के हो ल एउटा हेरौँ परमेश्वरको निशाना मत्ती 22 अध्यायमा हेरौँ प्रभु येशूले स्पष्टै बताउनु भयो तिमीहरूले नबिराइकन यो चुक्न नहुने निशाना चाहिँ यो थियो भनेर प्रभुले भन्नुभयो मत्ती 22:37-39 मत्ती 22:37 यहाँ पढ्छौँ येशूले तिनलाई भन्नुभयो माथिदेखि हेर न अझ 34 पद है हामीले कहिले पनि निशाना चुकाएको छैन भन्ने मान्छेहरू आइरहेको थियो क्या हामीले कहिले पाप गरेका छैन भन्ने मान्छेहरू चाहिँ प्रभुलाई यहाँ कुरा गर्न आइरहेछ तर उहाँले सदुकीहरूलाई चुप पार्नुभयो भन्ने कुरा सुनेर फरिसीहरू भेला भए तब तिनीहरूमध्ये एकजनाले जो चाहिँ व्यवस्थाको गुरु थिए है उहाँको परीक्षा गर्दै यसो भन्दै उहाँलाई प्रश्न गरे हे गुरु व्यवस्थामा ठूलो आज्ञा कुन हो 37 पद येशूले तिनलाई भन्नुभयो तिमीले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले र आफ्नो सारा प्राणले अनि आफ्नो सारा मनले प्रेम गर यही चाहिँ पहिलो र ठूलो आज्ञा हो अनि दोस्रो चाहिँ यही जस्तो छ तिमीले आफ्नो छिमेकीलाई आफैलाई चाहिँ प्रेम गर सारा व्यवस्था र भविष्यवक्ता यिनी दुई आज्ञाहरूमा आधारित छन् निशाना यही हो भन्नुभयो ल तिमीहरू चाहिँ परमेश्वरको विरुद्धमा पाप कहिले पनि गरेको छ कि छैनौ पत्ता लाउनलाई चाहिँ यहाँ उभिएर हेर है, मैले राखेको निशाना त्यत्तिकै तिमी अल्गो छौ कि छैनौ, 5 फिट 6 इन्च भलिबलको लागि भने जस्तै परमेश्वरको निशाना चाहिँ कहाँ रहेछ रे? यहाँ लेखेको छ आफ्नो सारा हृदयले प्राणले मनले हामीलाई हामीले परमेश्वरलाई प्रेम गरेको हुनुपर्छ। कसले गरेको छ त्यो? तपाईँले गर्नुभएको छ? दोस्रो चाहिँ आफ्नो छिमेकीलाई चाहिँ भनेको अरू मानिसहरूलाई चाहिँ आफैलाई चाहिँ प्रेम गरेको हुनुपर्छ। तपाईँले गर्नुभएको छ रे? सानो नानीहरूले गरेको छ, कसैले पनि गरेको छैन, त्यसैले निशाना चुकाएका छौँ। अनि रोमी 3 एकचोटि जाउँ, रोमी 3 अन्तमा रोमी 3 किनकि सबैले निशाना चुकाएको छ र त्यसपछि लेखेको छ परमेश्वरको महिमा रहित हुन गएको छ। परमेश्वरको महिमा चाहिँ त्यो निशाना हो, उहाँको परमेश्वरको महिमा भनेको उहाँको सबै गुणहरू लाई तपाईँ जम्मा पारेर, जम्मा त पार्न सकिँदैन तर भन्नु न सबै उहाँ कस्तो हुनुहुन्छ सबै गुणहरूलाई चाहिँ जम्मा पारेर चाहिँ एउटा डल्लो बनाउन सक्नुभयो भने चाहिँ परमेश्वर महिमा भनेको त्यही हो। परमेश्वर को हुनुहुन्छ? उहाँको सबै गुणहरू, उहाँ पवित्र हुनुहुन्छ, उहाँ धर्मी हुनुहुन्छ, उहाँ प्रेमिलो हुनुहुन्छ, उहाँ असल हुनुहुन्छ, उहाँ सत्य हुनुहुन्छ, उहाँ दयालु हुनुहुन्छ, उहाँको सब यो गुणहरू। अनि हामीले सोध्नुपर्छ परमेश्वर पवित्र हुनुहुन्छ कि म उहाँ जत्तिकै पवित्र छु त? छैन, ए महिमा रहित भएछ, निशाना चुकेछ। कि म उहाँ जत्तिकै धर्मी छु त? छैन, उहाँको धार्मिकता भन्दा म कम घटी छु, म निशाना चुकेको छु। कि म उहाँ जत्तिकै प्रेमिलो छु, उहाँ जत्तिकै असल छु त, कि उहाँ जत्तिकै सत्य छु त, कि उहाँ जत्तिकै दयालु छु त? अझ उहाँको अरू गुणहरू थप्न सकिन्थ्यो। हामी चाहिँ परमेश्वरको महिमा रहित भएको छौँको मतलब यो हो। अर्को तरिका यो बुझ्ने चाहिँ के भने तपाईँलाई चाहिँ परमेश्वरले भन्नुभयो ल तिमी चाहिँ मेरो प्रिय पुत्र येशु ख्रिस्टको सामु उभियो त म तिमीलाई नाप्छु। के तिमी मेरो प्रिय पुत्र जत्तिकै धर्मी छ त? छ नि, स्वर्गमा हामी पस्नलाई उहाँ जत्तिकै धर्मी हुनै पर्छ। एकचोटि पहिलो योहन्नामा हेर्नुहोस् त, पहिलो योहन्ना ख्रिस्टको बगलमा उभिँदा हामी कोही पनि अल्गो देखिँदैन, हामी सबै चाहिँ महिमा रहित देखिन्छ। तर परमेश्वरको सुसमाचारको योजनाले गर्दा उहाँले हामीलाई मुक्ति दिने एउटा योजना यस्तो बनाउनु भयो कि विश्वास गर्ने पापीहरू चाहिँ प्रभु येशु जत्तिकै धर्मी हुन सक्ने, बुझ्नुहुन्छ है? परमेश्वरको यो मुक्ति दिने योजनाद्वारा चाहिँ एउटा विश्वास गर्ने पापी चाहिँ येशु ख्रिस्ट जत्तिकै धर्मी हुन्छ भनेको छ। पहिलो योहन्ना 3:7 यही लेखेको छ, पहिलो योहन्ना 3:7 यहाँ पढ्छौ, हे साना नानीहरू हो, कुनै पनि मानिसले तिमीहरूलाई धोका दिन नपाओस्, जसले धार्मिकताको काम गर्दछ ऊ धर्मी हो। अब सुन्नुहोस् त, जसरी उहाँ पनि धर्मी हुनुहुन्छ। यहाँ भनेको छ ऊ धर्मी हो, एउटा विश्वासी कुरा गर्दैछ, अनि एउटा विश्वासी चाहिँ कतिको धर्मी हो? जसरी उहाँ पनि धर्मी हुनुहुन्छ, प्रभु येशु जत्तिको धर्मी हुनुहुन्छ एउटा विश्वासी पनि उत्तिकै धर्मी छ। अनि त्यसैले उसको जीवनमा चाहिँ धार्मिकता कामहरू प्रकट हुन्छ भन्ने चाहिँ यो पद धोका नखा। एउटा मान्छेले साँच्चै येशु ख्रिस्टमा धार्मिकता पाएको छ भने उसको जीवन फरक हुन्छ भन्दछ। तर हामीले हेर्न खोजेको चाहेको सत्यता चाहिँ के हो भने ऊ परमेश्वरले हेर्दाखेरि चाहिँ ख्रिस्ट जत्तिकै धर्मी देख्नुहुन्छ। परमेश्वरको धार्मिकता यो हो, परमप्रभु हाम्रो धार्मिकता यर्मिया 23 छ, बिना व्यवस्थाको धार्मिकता रोमी 3:21, अब्राहम है विश्वासद्वारा धर्मी गनिए उत्पत्ति 15, नुआ धर्मी ठरिए हिब्रू 11:7 देख्दै हुनुहुन्छ। बिना व्यवस्था परमेश्वरले चाहिँ आफ्नो धार्मिकता दिने योजना चाहिँ विश्वास गर्ने पापीहरूलाई चाहिँ गर्नुभएको छ। अनि यो धार्मिकता जब हामी पाउँछौँ यो चाहिँ येशु ख्रिस्टकै धार्मिकता भएकोले प्रभु येशुको सामु हामी उभिँदाखेरि चाहिँ परमेश्वरले भन्नुहुन्छ मेरो प्रिय पुत्र जत्तिकै धर्मी देख्दछु आ भन्नुहुन्छ। नत्र हामीलाई त्यसरी स्वागत गर्न सकिँदैन थियो. अन्तमा एउटा उदाहरण दिउँ र अन्त गर्नेछौँ है. समय सकियो. हामी सबैजना चाहिँ, तपाईँ कतिजना नारायणी नदी देख्नु भएको छ? नारायण नदी देख्नेहरू हुनुहुन्छ है. हामी चाहिँ सबैजना नारायण नदीमा पुग्यौँ अरे है. हामी एक लाइन नारायण नदी पुग्नु भएको छ. नारायण घाटमा ठुलो नदी छ है, पुल छ त्यहाँ. तर पुललाई एकछिन छोडिदिउँ है. पुल नभएको बेला थियो त्यो बेलामा होइन. मलाई याद छ पुल बनिरहेको. अनि हामी सबै किनारमा बसिरहेछौँ नारायण घाट. उतापट्टि गैँडाकोट छ र त्यहाँ भन्छ ल सबैजना उफ्रेर फुत्त गैँडाकोटमा हम्फाल भन्छ. अनि हामी सबैजना नारायण घाटको नारायण घाटबाट हामी चाहिँ उफ्रेर गैँडाकोट पुग्न लागिरहेछ. अनि हाम्रो बिचमा चाहिँ एकदम एकजना पहलमान रहेछ. ल म पहिला जान्छु भन्छ होइन. अनि ऊ चाहिँ फुत्त हम्फाल्छ. अनि ऊ चाहिँ निकै 20 फिटै उफ्रिन सक्दो रहेछ. ऊ चाहिँ 20 फुट उफ्रेर छुप्लुङ नारायण घाटमा डुब्यो चाहिँ. अनि एकजना बुढी आमा आएछ. खै म त धेरै उफ्रिन सक्दिनँ सर, तै पनि म पनि उफ्रिन्छु भनेछ होइन. अनि उफ्रिँदाखेरि 1 फिट मात्रै उफ्रेछ. ऊ पनि नारायणीमा चुर्नमा डुबेछ. अर्को त झनै विशेष एकजना झनै ठुलो पहलमान रहेछ. उसले भन्छ त्यो पहलमानले के उफ्रे, मैले देखाइदिन्छु यहाँ भनेछ. होइन त इन्द्रबहादुर भयो, यो अर्को पहलमान आएछ क्या. अनि ऊ चाहिँ दौडेर आएछ माथिदेखि. उसको त एउटा टेक्निक पनि रहेछ कि, तक्निक पनि रहेछ एउटा तरिका. दगुर्दै 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 आएर फू ताम फालेको दुध 40 फिट बाह्रे. तर ऊ पनि चुर्लुमै डुबेछ. अब मलाई भन्नुहोस् होइन, त्यो बुढी आमा भन्दा 20 फिट धेरै उफ्रेर पनि नासै भयो, 40 फिट उफ्रेर पनि नासै, बराबर नास भयो. सबैले पाप गरेका छन् र परमेश्वरको महिमा रहित हुन गएका छन्. मतलब कोही कोहीले भन्ला म उसले जतिको पाप गरेको छैन, तर ऊ पनि पापी नै हो, त ऊ पनि नाश नै हुनेछ. कोही पनि त्यो नारायणीलाई उफ्रेर चाहिँ गैँडाकोट पुग्न सक्दैन. बिना उफ्राए हामी पुग्नु परेछ. हामीलाई पुल छैन. अनि येशु ख्रीष्ट चाहिँ स्वर्गको पुल भए जस्तो, हामी चाहिँ आफ्नै प्रयासले हामी धर्मी ठरिँदैनौ, तर सित्तैमा बिना व्यवस्था विश्वासद्वारा, त्यो चाहिँ येशु ख्रिस्टमाथि विश्वास गरेर. जति अहिले पुल छ नि, तपाईँ हाम फाल्न खोज्नुहुन्छ होला त होइन. हामी सबैजना पुल भएर जान्छौँ. सबैजना पुलबाट आरामसाथ गैँडाकोट पुग्न सक्छौँ. पुलमाथि पुरा विश्वास गर्छौँ हामी. हुन त कहिले काहीँ डर पनि लाग्ला, किन त्यो पुल त अलिअलि हल्लिन्छ भनेर थाहा छ नि, घटघट हल्लिरहन्छ. पहिलोचोटि म त्यो पुल हल्लिएको देख्दाखेरि त हो यो त जाने हो क्या जस्तो पनि लाग्यो. तर त्यो पुलले वर्षौँ काम गरिसक्यो होइन, अझ पनि काम गर्छ होला. तर त्यो पुल भन्दा पनि भर पर्दो चाहिँ स्वर्ग जाने पुल छ. येशु ख्रिस्टमाथिको विश्वासद्वारा चाहिँ हामी धार्मिकता पाउँछौँ. र येशु ख्रिस्ट जत्तिकै हामीलाई धार्मिकता दिन्छ. आउनुहोस् हामी प्रार्थना गरौँ र अन्त गरौँ.